السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وصحبه ومن تبعهم بإحسان إلى يوم الدين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا، اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. انشاء اللہ تعالیٰ آج ہم سورہ شعراء آیت نمبر 52 سے 104 تک کریں گے. پچھلے سبق میں آپ نے پڑھا کس طرح سے جادوگر ایمان لے کر آئے. یعنی بڑی حیرت کی بات لگتی ہے کہ صبح کافر اور شام کو ایسے مومن کہ اس ایمان سے زیادہ پیاری ان کو کوئی چیز نہیں تھی. اور اسی لیے آپ کو پتہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کوئی بندہ ہوتا ہے جو 70 سال نیکیاں کرتا رہتا ہے لیکن آخر میں آ کے ایسا کوئی کام کر دیتا ہے کہ جہنمی ہو جاتا ہے، اور کوئی 70 سال گناہ کرتا رہتا ہے اور آخر میں کوئی کام ایسا کر دیتا ہے کہ وہ جنتی ہو جاتا ہے. تو ہمیں بھی اپنے حسن خاتمہ کے لیے دعا کرتے رہنا چاہیے، اپنے اس وقت کے عمل کو دیکھ کے اور بہت سیٹسفائی ہونے کی ضرورت نہیں، بلکہ یہ ہمیشہ ڈرتے رہنا چاہیے کہ اللہ تعالیٰ ہمارا خاتمہ خیر کے ساتھ کرنا، ایمان پہ ہمارا خاتمہ ہو، کیونکہ انسان کا کچھ پتہ نہیں ہوتا. اور دیکھیں کتنے پکے جادوگر جو ابھی تک کیا کر رہے تھے، اور کیسے ان کی کایا پلٹی کہ ہر چیز سے زیادہ ان کو محبوب ہو گیا اپنا ایمان. اللہ تعالیٰ ایسا ایمان ہم سب کو نصیب فرمائے. تو آگے موسیٰ علیہ السلام کی ہی سٹوری جو ہے چند آیات تک اور چل رہی ہے، اور یہ جو ہم آگے آج پڑھنے جا رہے ہیں یہ امیجیٹلی نہیں ہو گیا، اس میں بہت سالوں کا گیپ ہے. اور قرآن جو ہے نا ایک کہانی کی صورت میں نہیں سناتا، بلکہ صرف نصیحت کے لیے کوئی قصہ سناتا ہے. تو جو پرومیننٹ پوائنٹس ہوتے ہیں ان کو بس ہائی لائٹ کر دیا جاتا ہے. تو اب عرصہ دراز گزر گیا جس میں فرعون بنی اسرائیل پہ مظالم ڈھاتا رہا، اور حد ہو گئی، حتیٰ کہ پھر موسیٰ علیہ السلام نے اللہ تعالیٰ سے دعا کی تھی، اور اس کا ذکر بھی آتا ہے سورہ یونس میں کہ موسیٰ علیہ السلام نے اللہ تعالیٰ سے دعا کی، اللہ تو نے فرعون کو اور اس کے ساتھیوں کو اتنی دنیا، اتنا مال اور جاہ اور سب کچھ دیا ہوا ہے تاکہ تیرے بندوں کو بہکائیں، ہٹائیں راستے سے. تو انہوں نے اللہ تعالیٰ سے دعا کی کہ اللہ تعالیٰ اب ان کو ایمان نصیب نہ ہو جب تک یہ تیرا عذاب نہ دیکھ لیں. اور واقعی پھر فرعون کو تو تبھی ایمان نصیب ہوا تھا جس وقت اس کی جان نکلنے والی تھی. تو اب کئی سال گزر گئے ہیں، تو اب جب اللہ تعالیٰ سے موسیٰ علیہ السلام نے یہ دعا کی تو اللہ تعالیٰ نے ان کی دعا قبول فرمائی اور فرمایا وَأَوْحَيْنَا إِلَى مُوسَى، اور وحی کی ہم نے موسیٰ علیہ السلام کی طرف. کیا وحی کی؟ اَنْ أَسْرِ بِعِبَادِي إِنَّكُمْ مُتَّبَعُونَ، کہ لے چلو میرے بندوں کو راتوں رات، رات کے وقت نکلنا، یعنی نائٹ جرنی ہے یہ، کہ رات کے وقت. آپ صلی اللہ علیہ وسلم نے بھی ترغیب دی ہے کہ رات کے وقت سفر کیا جائے، اس وقت سفر لپیٹ دیا جاتا ہے، رات کے وقت ٹھنڈک ہوتی، خاص طور پہ وہاں کے ماحول اور اس میں آپ دیکھیں تو رات کو چلنا زیادہ آسان ہوتا تھا قافلوں کا، بجائے دن میں گرمی میں جانور بھی ہانپتے کانپتے جلتے تھے اور انسانوں کا بھی برا حال ہو جاتا تھا. آپ کو پتہ ہی ہے کہ صحرا کی گرمی کیسی ہوتی ہے. تو رات کا جو سفر ہوتا تھا وہ ٹھنڈک والا ہوتا تھا اور تیزی سے سفر طے ہو جاتا تھا. تو اللہ تعالیٰ نے ان کو رات کے وقت نکلنے کو کیوں فرمایا؟ کیوں؟ تاکہ فرعون اور اس کے لوگوں سے بچ کے نکلا جائے، کیونکہ یہ بھاگ رہے تھے نا، فرار ہو رہے تھے، کوئی خوشی سے تو نہیں جا رہے تھے. تو اب یہ جب یہ نکلنا ہے ان کو تو رات کے وقت لے کر نکلنا، اور یہ بھی بتا دیا گیا कि आपका पीछा किया जाने वाला है। इससे ये पता चलता है कि मूसा अलैहिस्सलाम को ये बात क्यों बताई गई, ताकि वो जल्दी जल्दी करके किसी महफूज मकाम तक पहुंच जाएं और फिरौनियों से बच सके। तो ये बात पता चलती है हमें कि तकरीबन इनकी तादाद जो बनी इसराइल थे 6 लाख से ऊपर थी। अब इतने बड़े काफ़ले को लेकर रात को निकलना आसान काम नहीं था, और हमें पता भी चलता है कि मूसा अलैहिस्सलाम ये कौम यहाँ पे इनके इस जगह पर काफ़ी सालों से ठहरी हुई थी, काफ़ी सालों से रहे हुए थे, और इनके क्या हालात चल रहे थे। ये भी आता है कि जब ये जाने लगे तो उस वक़्त बड़ी रुकावट आई इनके रास्ते में, तो मूसा अलैहिस्सलाम ने पूछा कि यूसुफ़ अलैहिस्सलाम की कब्र कहाँ है। तो एक बुढ़िया ने बताया कि उनकी कब्र यहाँ पर है, उनका ताबूत यहाँ, क्योंकि यूसुफ़ अलैहिस्सलाम ने ये नसीहत की थी कि उनको वहाँ पे दफनाया जाए। ये बाज़ रिवायात में आता है, और ये भी 6 लाख का भी जो फ़िक्र है ये भी बाइबल का ही फ़िक्र है कि इतने लोग थे। बहरहाल अल्लाह ताला ने बनी इसराइल को आने वाले ख़तरे से आगाह कर दिया कि तुम्हारा पीछा किया जाएगा, तो घबराना नहीं, चलते जाना। فَأَرْسَلَ فِرْعَوْنُ فِي الْمَدَائِنِ حَاشِرِينَ। सुबह को जब फिरौन को पता चला कि हमारे जो ये सारे लोग हैं जिनको हमने ग़ुलाम बनाया हुआ था ये तो गायब ही हो गए, तो उसको बड़ी परेशानी हुई और उसने अपने शहरों से लोगों को इकट्ठा करना शुरू किया। तो अब देख लें कि आगे वो कहता है इन्ना हा उलाई ला शिरजीमा तुन कलीलून, ये तो वो लोग हैं यानी बनी इसराइल के बारे में कह रहा है, एक ऐसा ग्रोह है जो बहुत ही थोड़े से हैं। शिरजीमा में भी कलील का माना आता है, ठीक है, लेकिन वो फिर भी कह रहा है, इसके बावजूद कहता है कलीलून, क्यों, जबकि शिरजमा इट्सेल्फ बता रहा है कि थोड़े थे। असल में जब इंसान को अपने अंदर खौफ होता है ना, तो वो अपने आप को भी और दूसरों को भी इस तरह से तसल्ली देता है कि कोई फ़र्क नहीं पड़ता, कोई ख़तरा नहीं है, वो थोड़े से तो लोग हैं, मगर अंदर खौफ है, अंदर डर है, और ये बात बता रही है। और ये भी कि उसने शहरों से लोगों को इकट्ठा किया, अगर इतने ही थोड़े थे वो, तो फिर इतने लोगों को इकट्ठा करने की क्या ज़रूरत थी कि इतना बड़ा लश्कर तैयार कर लिया। इससे उसकी अंदरूनी हालत का पता चलता है कि वो अंदर से घबराया हुआ था। और आप इससे भी देख लेना, जहाँ पे जादूगरों को उसने सूली चढ़ाया, तो क्या मुश्किल थी मूसा और हारून अलैहिस्सलाम को भी चढ़ा देता, लेकिन अल्लाह ताला ने उसके दिल में रोब डाला हुआ था, और दिल में तो वो समझता था कि ये लोग सच्चे हैं। तो कहने लगा वा इन्नहुम लना लगाइतून, और बेशक वो हमारे लिए गज़बनाक करने वाले, ये लोग तो हमें गुस्सा दिलाने वाले हैं, ये तो हर आए दिन फसाद करते हैं और हमें गुस्सा दिला रहे हैं। हालांकि अला इन्नहुम हुमुल मुफसिदून, ये खुद ही फसादी लोग थे। तो इसने जब पूरा लश्कर जमा कर लिया और उनको तसल्ली दे दी कि फ़िक्र ना करो, थोड़े से ही लोग हैं, व इन्ना लजमीउन हाज़िरून, और बेशक हम अलबत्ता सब एहतियात बरतने वाले हैं, यानी हर उसे, असल में हाज़िरून का मतलब होता है ख़तरे से चौकन्ना होना, तो हम हर तरह के ख़तरा से चौकन्ने हैं, और फसाद का ख़ात्मा होना चाहिए, हमारे पास पावर है। तो अब आप इन बातों से भी अंदाज़ा लगा सकते हैं कि जो बनी इसराइल हैं वो इसके नज़दीक क्या हैं। فَأَخْرَجْنَاهُمْ مِنْ جَنَّاتٍ وَعُيُونٍ, हमने निकाला उनको बागात से भी और चश्मों से, वकुनूज़ें व मकाम इन करीम, और ख़जानों से भी और इज़्ज़त वाली जगह से। ये असल में अल्लाह ताला की प्लानिंग थी। जब अल्लाह ताला की प्लानिंग होती है ना, तो बंदों से वही काम हो जाते हैं। अब वैसे तो उसने शिरजिमतुन कलीलून कहा, لیکن اتنا بڑا لشکر تیار کیا، اور تیار کرنا کیا تھا اس کا؟ یہ اللہ کی مشیت تھی، کیونکہ اللہ تعالیٰ نکالنا چاہتا تھا ان سب کو یہاں سے، کیونکہ اب ان کا وقت آ گیا تھا عذاب کا۔ تو اللہ تعالیٰ نے ان کے دل میں ڈالی یہ بات کہ یہ اب سبھی نکل کھڑے ہوں، تو کوئی بھی مرد نہیں رہ گیا، سارے ہی نکل کھڑے ہوئے، سارے ہی جمع ہو گئے، اور سب نے اتفاق کیا کہ ہمیں جانا ہے، ہمیں پکڑنا ہے ان کو۔ تو وہ اصل میں کس طرف جا رہے تھے؟ اپنے غرق ہونے کی طرف، اپنی موت کی طرف۔ وہ جو محلوں میں رہتے تھے وہ اٹھ کے خود چل پڑے اپنی موت کی طرف۔ اور دیکھیں آپ، یہ تو خیر عذاب کی بات ہے، ویسے بھی کسی کا موت کا وقت آیا ہو نا تو اللہ تعالیٰ اس کو چلا کے وہاں لے جاتا ہے۔ سبحان اللہ، یہ اللہ کی قدرت ہے کہ انسان اپنی موت کی طرف خود چل کے جاتا ہے۔ وہ اس جگہ کا رہنے والا نہیں ہوتا، لیکن وہاں پہنچتا ہے کیونکہ اس کو مرنا وہاں ہے۔ اور ہم کیسے کمزور ایمان والے ہوتے ہیں کہ ہم کہتے ہیں ہائے نہ ہی آتا تو نہ مرتا، حالانکہ وہ آیا ہی اس لیے کہ اس نے یہاں مرنا ہے۔ ہمیں ایمان نہیں ہوتا نا کہ کہاں پہ موت لکھی ہوئی کس کی، تو پھر ہم یہ کہتے ہیں نہ آتا۔ اب ہم اگر یہاں پہ کہیں نہ وہ نکلتے تو نہ مرتے، نہیں، انہوں نے نکلنا ہی تھا، کیونکہ اللہ تعالیٰ نے وہیں ان کی موت لکھی ہوئی تھی کہ وہ غرق ہوں گے۔ تو وہ نکلے ہیں، دیکھیں کن چیزوں کو، اپنے باغات کو، اپنے چشموں کو، اپنے خزانوں کو، اور کہاں اپنی عزت والی جگہوں کو، اپنے یعنی جو ان کے محلات تھے، جو ان کے خوبصورت گھر تھے، جو ان کے نقش و نگار والی چیزیں تھیں، کتنی لیوش لائف وہ گزارتے تھے، اس سے نکل رہے ہیں اور جا رہے ہیں اپنے لیے عذاب کی طرف۔ اللہ اکبر۔ انہی چیزوں کے اوپر انسان کتنا مان کرتا ہے، اور وہی چیزیں پیچھے چھوڑ کے اور جا رہا ہے عذاب کی طرف۔ تو اللہ تعالیٰ نے ان کے دلوں میں یہ بات ڈالی نا کہ پیچھا کرو ان کا۔ کذالک، اسی طرح، اورثناها بنی اسرائیل، ہم نے وارث بنا دیا اس کا بنی اسرائیل کو۔ کس کا؟ یہ جو پیچھے چیزیں، ان سب کا وارث بنا دیا۔ ہمیں تاریخ تو نہیں بتاتی کہ بنی اسرائیل کبھی لوٹے ہوں مصر کی طرف دوبارہ، تو پھر کیسے اللہ تعالیٰ نے وارث بنایا؟ اس میں دو روایات ہمیں ملتی ہیں، ایک یہ کہ بنی اسرائیل سارے کے سارے نہیں نکلے تھے، کچھ لوگ رہ گئے تھے اور بعد میں انہوں نے ٹیک اوور کر لیا۔ اس کے بظاہر ان کے تو مرد رہے ہی نہیں تھے، سب بھی غرق ہو گئے۔ دوسری ہمیں یہ روایت پتہ چلتی ہے، آپ کو یہ سب کو پتہ ہی کہ داؤد اور سلیمان علیہ السلام کو اللہ تعالیٰ نے کتنی بڑی بادشاہت دی تھی، ایسی بادشاہت جیسی کبھی کسی کو عطا نہیں ہوئی۔ تو کیا ان کی بادشاہت صرف شام میں ہی تھی؟ نہیں، اب ظاہر ہے کتنی بڑی بادشاہت تھی تو مصر تک بھی ہو سکتا ہے پہنچ گئی ہوگی۔ تو وہ خود تو نہیں یہاں پہ آئے، لیکن ان کی بادشاہت پھیلی ہوئی تھی۔ تو ان کی جو بادشاہت کا یہاں پہ ہونا، یہاں پہ ان کی حکومت ہونا، کا مطلب یہی ہے کہ اللہ تعالیٰ نے بنی اسرائیل کو اقتدار دے دیا۔ اور تیسری ایک اور بھی بات اس میں کہی جاتی کہ اللہ تعالیٰ نے بنی اسرائیل کو بھی وارث بنا دیا ان کا۔ تو اس سے وہ مراد لیتے ہیں کہ بنی اسرائیل کو بھی اللہ تعالیٰ نے یہ محلات، چشمے اور یہ سب چیزیں دے دی، کیونکہ ان کے اندر بھی پھر آگے بادشاہت آ گئی تھی نا، تو ان کو اقتدار بھی دیا، بادشاہت بھی دی۔ تو یہ بھی پتہ چلتا ہے کہ فرعون کی والی نہیں بلکہ کوئی اور مطلب بادشاہت دے دی، اور جیسے آپ کو پتہ ہے کہ سلیمان علیہ السلام کو ملی تھی۔ فَأَتْبَعُوهُمْ مُشْرِقِينَ، تو انہوں نے پیروی کی ان کی صبح سویرے، فرعون نے صبح ہوتے ہی ان کو فالو کرنا شروع کر دیا۔ وہ رات کو نکلے تھے نا اور یہ صبح کو نکلے ہیں، تو اتنا ڈفرینس ٹائم کا آیا۔ لیکن آپ کو پتہ ہے وہ تو اپنے بال بچے، عورتیں، مویشی، سب چیزیں لے کے نکل رہے ہیں، اور پیچھے یہ لوگ آ رہے ہیں۔ اب یہ تو ظاہر ہے ایک سمجھ لیں اس زمانے کی سپر پاور، اور بہت عالی شان اس کا لشکر تھا۔ تو یہ ظاہر ہے تیزی سے پہنچ گئے۔ فلما ترا الجمعان، پھر جب آمنے سامنے ہوئیں دو جماعتیں، یعنی فرعون کا لشکر اور بنی اسرائیل آمنے سامنے آ گئے، یعنی فالوئنگ کرتے ہوئے وہ وہاں پہنچ گئے کہ سامنے ان کو بنی اسرائیل نظر آ رہے تھے۔ तो काला साहब मूसा तो कहने लगे, मूसा अलैहि सलाम के जो साथी थे। अब यहाँ पे बनी इसराइल क्यों नहीं कहा गया, मूसा अलैहि सलाम के साथी क्यों कहा गया? बाज़ रिवायात में ये मिलता है कि इसलिए क्योंकि मूसा अलैहि सलाम के साथ निकलने वाले सिर्फ बनी इसराइल नहीं थे, बल्कि जो आसपास के कबाइल के ईमान वाले थे वो भी उनके साथ निकले थे। तो उन वो कहने लगे, इन्ना लमुदरकून, हम तो पकड़े गए, हम पकड़े गए, अब नहीं हम बच सकते। क्यों? इसलिए क्योंकि पीछे फिरौन का ऐसा ज़बरदस्त लश्कर कि जिससे दुनिया कांपती थी, और फिरौन के मजालिम का किसको नहीं पता, और सामने समंदर, समंदर में जाते हैं तब भी डूबते हैं, यहाँ पे खड़े रहते हैं तो तब भी फिरौन के लोग इनको ख़त्म कर देंगे। वो कहने लगे, हम तो पकड़े गए। और बाज़ जगह पे ये भी आता है कि इन्होंने कहा कि ऐ मूसा, क्या मिस्र में हमारे लिए कब्रों की जगह नहीं थी जो हमें यहाँ ले आए? यानी वो इतने मायूस हो गए, और उन्होंने ये नहीं कहा कि हम अल्लाह से दुआ करें, बल्कि वो कहने लगे, हम तो पकड़े गए मूसा, ये किधर ले आए हमें? अब मूसा अलैहिस्सलाम की कन्विक्शन देखें, उनका ईमान देखें, कि वो कह रहे हैं ला मुदराकून, कि मूसा ने तो हमें फंसा दिया, और मूसा अलैहि सलाम क्या जवाब दे रहे हैं? ये नहीं कह रहे कि हाय ये क्या हो गया, अल्लाह ताला तूने तो मुझे ये कहा था, आए अब क्या होगा, अब ये मैं इतने लोगों को लेके किधर जाऊं? अभी देखिए, आपको पता है समंदर फट रहा है, लेकिन उनको तो वहां पे नहीं पता था ना, उनको तो वहां पे दोनों तरफ मौत नजर आ रही थी। कहा कल्ला, मूसा अलैहि सलाम फरमाते हरगिज़ नहीं, ये हो ही नहीं सकता। देखें इनका ईमान, इन्ना माया रब्बी सयहदीन। मेरे साथ मेरा रब है, अनकरीब वो मेरी रहनुमाई करेगा, वो मुझे राह दिखाएगा, वो मेरे लिए काफ़ी है, वो ज़रूर मेरी मदद करेगा। यानी इतना ईमान के बज़ाहिर सामने कुछ ऐसा नहीं नज़र आ रहा कि जिससे कहीं कोई रेस्क्यू मिल सके, कोई फरार हासिल हो सके। क्या नज़र आ रहा था, इमेजिन करें। और ये सोचें कि ये सिर्फ मूसा अलैहि सलाम के लिए नहीं, इंसान की ज़िंदगी में बहुत दफ़ा ऐसी चीज़ें आती हैं कि जैसे इंसान एक बंद गली में होता है, कहीं कोई रास्ता नज़र नहीं आता, कुछ समझ ही नहीं आती, अल्लाह ताला से दुआ भी करें तो क्या, कि इससे कैसे निकला जाए, हमारे पास सलूशन भी नहीं होता, क्या है इसका हल, वो पता ही नहीं होता, क्योंकि हल ही नहीं समझ आ रहा होता, क्या मांगूं सिवाय इसके कि अल्लाह ताला इसको हल कर दे। समझ नहीं है कि इसमें से निकलना कैसे, इस मसले से, इस मुसीबत से, इस परेशानी से कैसे निकलूं। उस वक़्त के लिए ये दुआ, इन्नमा या रब्बी सयहदी, इतनी कन्विक्शन होनी चाहिए, मेरे साथ मेरा रब है, अनकरीब वो मुझे रास्ता दिखाएगा, इसे निकालेगा। और ऐसे वक्त में जो इंसान का यकीन है ना, अल्लाह के ऊपर भरोसा है, वही आपका गुमान है अल्लाह ताला के बारे में, कि अल्लाह ताला मेरे लिए अच्छा ही करेगा, वो मुझे छोड़ेगा नहीं। कि जब इंसान अल्लाह ताला के हुक्म के ऊपर चल रहा होता है, अल्लाह की मान रहा होता है, और इस रास्ते में कोई मुश्किल आ जाती है, तो यकीन कर लें कि इन्नमा या रब्बी सयाहती, बनी इसराइल की तरह ना कहें इन्ना लमुदराकून। बाज़ लोग कहते हैं, लो जी हम कुरान की तरफ आए, मुश्किलें आना शुरू हो गई, मसाइल आना शुरू हो गए, क्या फ़ायदा वो हमारे आने का, हम तो दीन की तरफ आए थे और अब ऐसे हो गया और वो हो गया हमारे साथ। तो नहीं, जब आप हक के रास्ते पे हो ना, फिर यही सोचे इन्नमा या रब्बी सयहदीन, बिल्कुल जैसे ग़ारे सौर में आप सल्लल्लाहु अलैहि वसल्लम जिस वक़्त अबू बकर सिद्दीक रज़ी अल्लाह तआला के साथ हैं और ऊपर काफिर आ गए, तो क्या फ़रमाया था आप सल्लल्लाहु अलैहि वसल्लम ने, ला तहसन इन्नल्लाह माना, गम ना करो ऐ अबू बकर, अल्लाह हमारे साथ है, अल्लाह हमारे साथ है, जिसके साथ अल्लाह ताला हो जाए उसको क्या गम। यहाँ पे वो नहीं कहते इन माना माइया, फ़र्क देखे ना, इसलिए क्योंकि ये लोग तो पहले ही इतने परेशान हो गए, इनका तो खुद भरोसा नहीं अल्लाह पर। मेरे साथ अल्लाह है, मेरा रब है। वो पैनिक हुए पड़े हैं, वो कह रहे हैं अब हमने बचना नहीं, अगर मरना ही था तो यहीं आके मरना था। तो और आप ये भी देखें, अल्लाह के रास्ते में जब मुश्किलात आती हैं तो हम अपने मुंह से क्या बोलते हैं, आए अच्छा हम दीन की तरफ आए, हमें तो ये मुश्किल आ गई, अच्छा हम दीन की तरफ आए, हमारा तो कारोबार ही अब उतना नहीं रहा, अच्छा हमने अल्लाह की खातिर ये चीज़ छोड़ी तो देखो अब हमारे लिए ये नुकसान हो गया। ये क्यों नहीं कहते इन्नमा या रब्बी सयाह दीन, जब ज़िंदगी में कोई काम समझ ही ना आ रहा हो, आप फंस गए हो, आपको रास्ता निकलने का कोई एग्ज़िट समझ नहीं आ रहा, तो तब ये कहना। तो यकीन देखिए मूसा अलैहिस्सलाम का, मेरा रब ज़रूर मुझे इसमें से निकालेगा। क्या असबाब ऐसे नज़र आ रहे हैं, क्या कोई चीज़ ऐसी है, कैसे निकालेगा? बाहर देखने में लगता है कि नहीं ये बात ऐसे ही कर रहे हैं, नहीं इसमें से नहीं निकल। मसलन कोई बीमार हो जाता है, उसको डॉक्टर कह देते हैं भाई तुम्हारा तो अब ये लास्ट स्टेज है, उसको लगता है बस ख़त्म हो गई ज़िंदगी। बल्कि किसी बीमारियों के नाम ऐसे हैं बाज़ बीमारियों के, कि जो ही पता चलता है कि ये बीमारी किसी को हो गई, उसी वक्त इंसान दिल हार बैठता है और कहता है बस अब तो मरने के लिए तैयार हो जाओ। तब क्यों नहीं कहते इन्नमा या रब्बी सयहदीन, मेरे साथ मेरा रब है ना, वो मुझे निकालेगा। फ़ाउहैना, तो वही की हमने इला मूसा, मूसा अलैहिस्सलाम की तरफ, अनिद्रिब आसाकल बहर, पहले होता है अनिद्रिब आसाकल हजर, यहाँ पे है बहर। पहले तो पत्थरों पे ही मारने का कहा जाता रहा ना मूसा अलैहिस्सलाम को, कुछ चश्मे फूट हो जाते थे, और यहाँ पे कुरान में एक जगह पे ये आता है कि आसा को समंदर पे मारो। फन फलका, तो वो फट गया। फकहना कुल्लु फ़िरक़िन कत्तौदिल आदीम, हार जो उसका हिस्सा था, टुकड़ा था, दो टुकड़े हुआ, हार हिस्सा ऐसे था जैसे बड़े पहाड़। बाज़ जगह पे ये भी आता है कि बनी इसराइल के 12 कबाइल थे तो 12 रास्ते बन गए थे, और रास्तों के बीच में यानी सुराख, जैसे आप समझें खिड़कियाँ सी हैं कि जिससे एक दूसरे को देखते भी जाते थे। लेकिन अगर हम ये भी समझें कि एक ही रास्ता बना था तो तब भी बड़े बड़े पहाड़ों की तरह वो दोनों तरफ पानी के जैसे पहाड़ खड़े हुए हैं इस तरह थे। और आप देखें कि तब भी ऐसी ज़मीन से चलना मुमकिन तो नहीं होता जहाँ पे पानी हो, पैर तो धंस जाते हैं उसमें। अल्लाह ताला ने ऐसी हवाएं चलाई कि वो भी खुश्क हो गया और वो आराम से पार हो गए। वह अज़लफ़ना थम्मल आख़रीन, तो करीब कर दिया हमने इस जगह दूसरों को। करीब कर दिया मतलब फ़िरौन और उसके लश्कर, वो भी सब कूद पड़े। जब देखते ना किसी का पीछा कर रहे होते हैं तो वो जिधर जा रहा होता है, जिधर भाग रहा होता है, ऊपर नीचे जहाँ पे भी होता है, उसके पीछे पीछे दूसरा भी जाता है। और कैसे उन्हीं जगहों पर जहाँ पे उसने कदम रखे होते हैं, ये उन्हीं जगहों पर कदम रखते हुए भागता है। इसी तरह बनी इसराइल जब उसमें गए तो फिरौन ने ये ना सोचा कि ये इतने बड़े बड़े पहाड़ जैसे जो पानी के खड़े में टुकड़े, ये कहीं वापिस ही ना मिल जाए, वो भी कूद पड़ा। और वो मंज़र सोचें कैसा होगा जब पानी खड़ा होगा दोनों तरफ, कितना खौफनाक सा मंज़र होगा ना। लेकिन अल्लाह ने उसकी मौत लिखी हुई थी तो वो खुद ब खुद उन्होंने अपने घोड़े डाल दिए, क्योंकि अल्लाह ताला की मशीयत ना पूरी होके रहती है। ये बाद में इंसान कहता है अरे मुझे क्या हो गया था, मैंने ऐसे क्यों किया, मेरी मत मारी भी थी। हाँ वो मत मारी ही जाती है, जब अल्लाह ताला ने कहीं लिखा होता है कि इसने यहाँ पहुँचना है तो वो पहुँच के रहता है। अब वह अनजैना मूसा, अब हमने निजात दी मूसा अलैहिस्सलाम को, वह ममाहू अजमाइन, और जो उनके साथ थे सब के सब को। अल्लाह ताला ने निजात दे दी सब के सब को, एक भी उनमें ऐसा नहीं था जो पीछे रह गया हो, जो डूब गया हो, जो गिर गया हो, जो पानी मिल गया, क्योंकि पानी जब दोबारा मिला है तो उस वक्त मिला है जब موسیٰ علیہ السلام اور ان کے ساتھی سمندر سے نکل گئے، اور یہ لوگ ازلفنا تھا نا، ہم نے قریب کر دیا، یہ لوگ پانی کے بیچوں بیچ تھے، یعنی سمندر کے بیچوں بیچ تھے. ثم اغرقنا الآخرین، آخرین کو، دوسروں کو، یعنی فرعون کے جو لشکری تھے ان کو سب کو ہی غرق کر دیا، ان میں سے بھی ایک بھی نہیں بچا. کوئی تو ہوتا جو سوئم کر کے چلا جاتا واپس، ایک بھی نہیں بچا. کیا یہ نشانی نہیں کہ ان کا ایک بھی ڈوبا نہیں اور ان کا ایک بھی بچا نہیں؟ قتادہ کہتے ہیں کہ اللہ تعالیٰ نے اس رات سمندر کو پہلے سے وحی کر دی تھی کہ جب میرے پیغمبر موسیٰ آئیں اور تجھے عصا مارے تو ان کی بات کو سننا اور پھٹنا، اور ساری رات سمندر کے اندر تلاتم رہا، اس کی موجیں ادھر سے ادھر ٹکراتی پھری، کہ یہ نہ ہو کہ موسیٰ علیہ السلام عصا مارے اور مجھے خبر نہ ہو اور میں اللہ کے حکم کی فرما برداری بجا آوری نہ کر سکوں. اللہ اکبر، سمندر جیسی مخلوق بھی کیا کہہ رہی ہے، اللہ اکبر. تو اس میں ان فی ذلک لآیہ، اس میں بڑی ایک نشانی ہے، بڑی سبق کی بات ہے. ہر طاقتور کو سمجھ جانا چاہیے کہ طاقت کے نشے میں آ کے وہ کبھی ظلم نہ کرے، اللہ تعالیٰ کے عذاب کو دعوت نہ دے. اللہ تعالیٰ چاہے تو اس کی طاقت کو کیسے ختم کر دے. اب دیکھ لیں، اللہ تعالیٰ چاہتا تو اس کو اس کے محل میں بھی مار سکتا تھا، لیکن اللہ تعالیٰ نے اس کو ایسی عبرتناک موت دی کہ رہتی دنیا تک لوگ یاد کرتے ہیں کہ اس طرح اس کا لشکر ڈوبا تھا. اور آپ دیکھیں کہ آج اگر ایسی کوئی بات کسی کو پتہ چل جائے تو بریکنگ نیوز بن جائے، کتنی بڑی نیوز ہو کہ سارے کے سارے غرق ہو گئے، سپر پاور کے لوگ، فرعون ختم. جیسے کوئی بہت بڑا دنیا کا لیڈر کوئی مر جاتا ہے تو کتنی بڑی خبر ہوتی، لیکن یہ تو غرق ہو کے مرا. وہ بھول گیا تھا نا کہ اگر میرے پاس طاقت ہے تو ایک ذات میرے اوپر ہے جو مجھ سے زیادہ طاقتور ہے. انسان ظلم تبھی کرتا ہے نا جب وہ اس ذات کو بھول جاتا ہے. انسان کسی کو کمزور تبھی سمجھتا ہے نا جب وہ یہ سمجھتا ہے اس کے پیچھے کوئی نہیں ہے، اس کے پیچھے تو اللہ ہوتا ہے. اللہ اکبر. اور ایسا نہیں کہ اللہ تعالیٰ نے اس کو مہلت نہیں دی ہو، اس کو پیغام نہ پہنچا ہو، اس کو سب باتیں پہنچی مگر وہ ٹھکراتا رہا. اور اس کو یہ لگتا تھا کہ میری تو کبھی پکڑ ہونی نہیں، میں اتنا طاقتور ہوں. لیکن جب بے بسی سے پانی میں غوطے کھا رہا تھا، کہنی امیجن کتنی بے بسی ہوگی اس وقت اس کی، کتنا زیادہ وہ اس وقت ذلت میں اور عاجزی میں ہوگا. تبھی تو کہتا ہے میں ایمان لے آیا موسیٰ کے رب پہ. اللہ اکبر. وما کانا اکثرہم مؤمنین، اور نہیں تھے ان میں سے اکثر ایمان لانے والے. فرعونیوں میں سے بھی اکثر ایمان نہیں لے کر آئے، بس اکا دکا کوئی آئے، جیسے ہم سورہ مومن میں رجل مومن کا پڑھتے ہیں یا پھر بی بی آسیہ کا پڑھتے ہیں، تو اس طرح سے کچھ، یا فرعون کی بیٹی کی جو مشاطہ تھی اس کا پڑھتے ہیں، تو اکا دکا کوئی ایمان لائے، باقی اکثریت ہی نہ ماننے والوں کی تھی. اور یہ بھی کہ جب لوگ اس واقعے کو سنتے ہیں پڑھتے ہیں تب بھی ایمان نہیں لے کر آتے، ان کے دل ہلتے نہیں ہیں، اکثریت نہیں لاتی ایمان، حالانکہ کتنی بڑی نشانی. وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ، اور بے شک تیرا رب تو قدرت والا، غلبے والا ہے، قوت والا ہے اور رحم کرنے والا ہے. قوت والا ہے، یہ کس کے لیے بتایا جا رہا ہے؟ وہ لوگ جو اللہ تعالیٰ کا انکار کرتے ہیں. اور رحم والا ہے کس کے لیے؟ جو مومن ہے. تو اللہ تعالیٰ نے تو حجت تمام کر دی، اللہ تعالیٰ نے تو اپنا کام کر دیا، آگے کوئی سنے ہی نہ تو اس کے لیے اپنے لیے ہلاکت ہے. پھر اللہ تعالیٰ نے جو ایمان والے تھے ان کو تو بچا لیا، جو کافر تھے ان کو اللہ تعالیٰ نے ان کے انجام تک پہنچا دیا۔ اللہ اکبر۔ وَاتْلُ عَلَيْهِمْ نَبَأَ ابراہیم، پڑھ سنائیے ان پر ابراہیم علیہ السلام کی خبر۔ نبا کہتے ہیں اہم خبر کو، تو ابراہیم علیہ السلام کے بارے میں کوئی اہم خبر ہے وہ ان کو پڑھ کے بتا دیں۔ کن کو؟ قریش کو۔ ام کی ضمیر قریش کی طرف ہے۔ سب سے پہلے تو وہی لوگ تھے نا جن سے مخاطب ہوتا ہے قرآن، تو ان کو سنا دیں ابراہیم علیہ السلام کی خبر۔ ابراہیم علیہ السلام کی کیوں؟ اس لیے کہ یہ لوگ ابراہیم علیہ السلام کو اپنے بڑا سمجھتے تھے اور کہتے تھے ہم تو ان کے دین پہ ہی ہیں، ہم ان کے دین پہ چلتے ہیں۔ تو اگر ابراہیم علیہ السلام کی لیگیسی کو تم اتنی بڑی بات سمجھتے ہو تو یہ بتاؤ کہ پھر ابراہیم علیہ السلام تو توحید والے تھے، تم کہاں ہو؟ انہوں نے تو توحید کی خاطر اپنا گھر بار سب کچھ چھوڑ دیا، اپنے پیارے رشتے چھوڑ دیے، تو تم کہاں ہو؟ تو قریش مکہ کو ذرا سے تنبیہ کی جا رہی ہے، ذرا ان کو جگایا جا رہا ہے۔ اور آپ دیکھیں ابراہیم علیہ السلام کی جو بات یہاں کہی گئی، آپ کو پتہ چلے گا کہ انسان شاید ساری دنیا کی مخالفت برداشت کر لے، لیکن جو اپنے گھر والے یا اپنے پیارے ہوتے ہیں ان کی طرف سے اگر ریزنٹمنٹ آتی ہے تو کیا ریئیکشن ہونا چاہیے وہ دیکھیں۔ اور دوسری بات یہ کہ انبیاء بھی ستائے گئے گھر والوں کی طرف سے۔ اگر آج کوئی ستایا جاتا ہے اپنے کسی پیارے کی طرف سے دین کی وجہ سے تو اتنے دکھ کی بات نہیں ہے۔ آپ صلی اللہ علیہ وسلم بھی آزمائے گئے اپنے رشتہ داروں سے، اور ابراہیم علیہ السلام بھی، یعنی باپ بیٹے کا رشتہ کتنا قریبی رشتہ ہے۔ اور یہاں پہ ہم دیکھتے ہیں ابراہیم علیہ السلام اسی رشتے سے چوٹ کھاتے ہیں، اس قال علی ابی ہی و قومی ہی ما تعبدون، جب اس نے کہا اپنے باپ سے بھی اور اپنی قوم سے بھی کس چیز کی تم عبادت کرتے ہو۔ یہاں پہ ماں کا لفظ ہے، ماں جو ہوتا ہے نا وہ غیر عقل کے لیے آتا ہے۔ غیر عقل مطلب عقل کس کو سمجھا جاتا ہے؟ انسان، فرشتے اور جن۔ اور غیر عقل کون ہے؟ جو باقی سب ہیں وہ غیر عقل ہیں، چاہے وہ جانور ہیں چاہے وہ نان لیونگ تھنگز ہیں۔ تو ان کو من نہیں کہا، ماں، کن غیر عقل چیزوں کی تم عبادت کرتے ہو؟ اب انہوں نے سوال کیوں کیا، یہ نہیں کہ ان کو پتہ نہیں ہے، لیکن ان کو صرف بعض دفعہ سوال کس لیے ہوتا ہے؟ صرف کہ انسان دوسرے کو سوچنے پر مجبور کر دے کہ وہ غور و فکر کرے، وہ سوچے تو صحیح، تو سوال کیا جاتا ہے۔ قالو، انہوں نے کہا، نعبدو، ہم عبادت کرتے ہیں، اسنامن، اسنامن کیا ہے؟ نکرہ ہے، اور نکرہ بعض دفعہ تعظیم کے لیے بھی آتا ہے، یعنی ان کے دلوں میں اتنی تعظیم تھی اپنے بتوں کی کہ اسنامن کا لفظ آیا۔ ہم عبادت کرتے ہیں اپنے بتوں کی، اپنے ان کو خدا سمجھتے ہیں، فنظلوا لها عاکفین، اور ہم ہمیشہ رہتے ہیں ان کے سامنے جم کے عبادت کرنے والے۔ یعنی ایک طرح سے موسیٰ علیہ السلام کو اپنی ڈیووشن بتا دی کہ ہم کتنے مخلص ہیں اپنے ان بتوں سے، یعنی آپ مجھے نہ کوئی پیغام دینا شروع کر دینا کیونکہ میں تو بہت ڈیووٹیڈ ہوں، اپنی زندگی کا کتنا بڑا وقت ان کے آگے لگا رکھا ہے، ان کی قبروں پر بیٹھے رہتے ہیں۔ تو اللہ تعالیٰ فرماتا ہے کہ وہ اپنی ڈیووشن بتاتے ہیں اس لیے ابراہیم علیہ السلام کو کہ ہم سے کوئی امید نہ رکھنا، ان کو پتہ ہے نا ابراہیم علیہ السلام کیا پیغام دیتے ہیں، تو ہم سے امید نہ رکھنا، ہم تو بہت جمے میں ہیں ان کی آگے عبادت کرنے میں۔ اور اس سے ان کی ڈھیٹائی بھی پتہ چلتی ہے کہ ڈھیٹ ہو کے، یعنی ہم نے نہیں ہلنا، ہمارے سے کوئی امید نہ رکھنا، یا ہم تمہاری بات مان لیں گے، ہم تو جمے میں ہیں ان کی، جم کے عبادت کرنے والے۔ تو ابراہیم علیہ السلام اب ایک اور سوال کرتے ہیں، پہلے تو یہ سوال کر لیا نا، اب ایک اور سوال۔ قال هل يسمعونكم اذ تدعون او ينفعونكم او يضرون، کیا یہ سنتے ہیں جب تم ان کو پکارتے ہیں، تم ان سے دعائیں کرتے ہو، سنتے ہیں؟ یا تمہارا کوئی نفع کرتے ہیں یا تمہارا نقصان کوئی کرتے ہیں؟ اب یہ ایک ایسی بات تھی जिससे इनको सोचने पे मजबूर करना मकसद था कि तुम सोचो तो सही, वो चीज़ जो सुनती नहीं और तुम्हारे नफ़े नुकसान की मालिक ही नहीं है, उसकी कैसे तुम इबादत कर सकते हो। लेकिन वो जिन लोगों को कह रहे हैं, उनका सोच लेना कितना मजबूत कनेक्शन है अपने बुतों के साथ कि वो कहते हैं वनदर लू लह आकिफीन, हम उनके सामने मजाविर बन के बैठे रहते हैं, जम के बैठे रहते हैं। और आज तक यही सिलसिला है, लोग जिनको भी पूछते हैं उनके साथ किस तरह की डिवोशन रखते हैं। और इसीलिए इतना दीन को बदलना इतना मुश्किल है, इतना ज़्यादा लोगों के लिए ये मसला है, क्योंकि वो चीज़ जो उन्होंने बचपन से देखी और जिसके ऊपर जमे रहे, उसको छोड़ना उनके लिए मुसीबत होती है। लेकिन इब्राहीम अलैहिस्सलाम को देखें, वो डिसहार्ट नहीं हुए कि ये कह रहे हैं कि हम तो जम के बैठने वाले हैं, तो छोड़ो इनके जैसे लोगों को क्या बताना, इन्होंने तो मानना ही नहीं है ना, इन्होंने तो अपना माइंड मेकअप कर लिया हुआ ना, ऐसे ही सोच के हम लोग पीछे हट जाते हैं ना। लेकिन नहीं, वो आगे तबलीग करते हैं, हर तरीके से समझाने की कोशिश करते हैं। अब हमारे तो ये हाल हो चुके हैं कि इब्राहीम अलैहिस्सलाम देखें ऐसी बात बता रहे हैं, आज तो बताने वाले भी बहुत ही थोड़े हैं, इक्का दुक्का। हम अक्सर उनसे इस चीज़ के ऊपर बात करते ही नहीं कि नहीं जी रिलीजन तो अपना अपना मामला है, नहीं जी किसी की प्राइवेट इसके अंदर तो हमने बात ही नहीं करनी, इसको तो बीच में लाते ही नहीं, बल्कि हम पसंद करते हैं उनकी इन चीज़ों को, उस तरह की कोई चीज़ अपने यहाँ भी रिवाज दे देते हैं। अब ये कुल है, उनका फुल होता था, इन्होंने कुल कर लिया, उनके इस तरह के जलसे जुलूस और चीज़ें होती थी, हमने भी वैसी शबीहें बना के उनके जुलूस निकालने शुरू कर दिए, उसी तरह चीज़ों को सजा के फिर वैसे ही शुरू कर दिया। तो जब कोई गैर तीसरा बंदा आता है ना, तो उसको तो कोई फ़र्क ही नहीं पता चलेगा, रहन सहन भी सेम, बातचीत भी सेम, उठना बैठना भी सेम, लिबास भी सेम, सब कुछ ही सेम है, तबलीग किस बात की करेंगे, हम तो उनके रंग में रंग गए, बजाय हमें उनको बताना था कि ये गलत है। तो उनकी अक्ल को ज़रा जगाया है कि तुम ये जिनकी तुम पूजा करते सुनते भी हैं तुम्हारी बात, अल्लाह ताला सुनता है जिसकी आप पूजा करते हैं, जी हाँ वो असमिया है, असमिय सुनने वाला, बहुत ज़्यादा सुनने वाला, वो कैसा सुनने वाला है कि एक चींटी की आवाज़ को भी सुन लेता, दिल की धड़कनों को सुन रहा है, दिल में पैदा होने वाला ख्याल जो है इसकी आवाज़ उस रब तक पहुँचती है, वो जिन चीज़ों की आवाज़ भी नहीं वो ख्यालात भी उस तक पहुँचते हैं। और जब तुम पुकारते हो उसको, अब देखिए हम पुकारते हैं तो हमें ये यकीन है हमारा रब सुन रहा है, हम पुकारते हैं तो हमें ये तसल्ली है कि हम दिल में भी पुकारेंगे तो हमारा रब जानता है, सुनता है, देखता है। तो इसी तरह हमारा रब अन्नाफे है और अद्दार है, नफ़ा पहुंचाने वाला, और जो भी कोई नुकसान होता है वो भी उसकी तरफ से होता है। अब ये इनको ना वो कोई नफ़ा नुकसान पहुंचाते ना कोई कुछ, लेकिन अब बजाय ये कहने के कि नहीं वो तो कुछ भी नहीं करते, अब वो क्या कहते हैं, आलू। अब देखिए जो भी मुशरिक होता है ना, उसके पास याद रखें कभी भी दलील नहीं होती अपनी इस गलत अकीदे की ना, कभी दलील नहीं होती। और बजाय ये बताने के कि हाँ वो सुनते हैं या वो कोई नफ़ा नुकसान देते हैं, जो कि नहीं थे ना, तो तभी वो कहते हैं एक ही जवाब है सदियों से आज तक, आज भी आप मुशरिक से पूछे आज भी यही जवाब है, बल वजदना आबाअना कदालिका यफ़अलून, बल्कि हमने तो अपने आबाओ अजदाद को इसी तरह करते हुए देखा, वो ऐसे ही करते थे। अब भला ये भी कोई एक्सक्यूज़ हो सकता है कि हमारे आबाओ अजदाद भी यही करते थे काम और हमने भी, यानी इसके पीछे पता है क्या होता है, इसके पीछे ये बात होती है आखिर कुछ तो उन्होंने देखा होगा जो करते थे, ऐसे तो नहीं इतने पागल तो नहीं थे ना, कुछ तो उनको समझ आई होगी जो कर रहे थे ना, हमारे पास ठीक है नहीं है दलील, लेकिन हमारे आबाओ अजदाद करते थे वो ऐसे तो बेवकूफ़ थोड़ी थे,
कुछ तो उन्होंने सोचा होगा, कुछ तो उन्होंने समझा होगा। तो ये एक ऐसा एक्सक्यूज़ है जो चूंकि इनके पास कोई दलील नहीं होती तो फिर वो यही कह देते हैं। हालांकि क्या दीन के मामले में ही आबाओ अजदाद की तकलीद करनी है? बाकी ज़िंदगी के कामों के अंदर तो कोई नहीं उनके पीछे चलते, लिबास भी फिर उनके जैसा ही पहने ना, जो पहले पहले ज़माने के लोग पहनते। तो उसमें हम कहते नहीं हमने मॉडर्न होना है, घर भी वैसे ही बनाए, नहीं नहीं उसमें हमने अपडेटेड होना है। इसी तरह रहन सहन सब वो करना है जो आज के ट्रेंड्स हैं। लेकिन हाँ दीन के मामले में जो हमारे आबाओ अजदाद करते थे, दीन को क्यों पीछे छोड़ दिया? उसमें भी लेटेस्ट पे आए और लेटेस्ट इस्लाम है। क़ाला अफ़रईतुम मा कुंतुम ताबुदून, फरमाया क्या भला तुमने देखा भी है जिनकी तुम इबादत करते हो? अंतुम व आबाउकुम अलअक़दमून, तुम भी और तुम्हारे बाप दादा जो पहले भी थे, तुमने देखा भी कभी? देखा से मतलब क्या, देख तो वो रहे थे उस जब से उसकी पूजा कर रहे हैं। यानी तुमने सोचा है, गौर किया है? तो उनको इस तरह से करके तबलीग कर रहे हैं कि सवाल जवाब के अंदाज में। कभी कभी तबलीग ऐसे भी होती है कि दूसरे से सवाल किया जाए जो उसके शऊर को झंझोड़े, जो उसको सोचने पे मजबूर कर दे कि वाकई में क्या कर रहा हूं। فَإِنَّهُمْ عَدُوٌّ لِّي إِلَّا رَبَّ الْعَالَمِينَ, तो बेशक वो दुश्मन है मेरे सिवाय रब العالمین की। رب العالمین एक वो खुदा है जिसको मैं मानता हूँ, वो नहीं है मेरा दुश्मन, लेकिन ये सब दुश्मन है। क्यों ये कहा कि ये मेरे सब दुश्मन है? याद रखिए जो चीज़ आपकी आखरत का नुकसान करने वाली वो आपकी दुश्मनी है। वो अब इनके लिए बुत थे, हमारे लिए कुछ और हो सकता, हमारे लिए मसलन हमारे फ़ोन हो सकते हैं। यूँ इसलिए वही हमें अल्लाह से दूर करने वाले बाज़ दफ़ा बन जाते हैं। हमारे लिए बाज़ दफ़ा हमारी ये दोस्त होते हैं जो हमारे दुश्मन हैं। दुश्मन कैसे हैं? उनकी वजह से हमारी आखरत ख़राब हो रही है। हमने उनको अगर सीने से लगाया हुआ है तो, लेकिन वो हमारे दुश्मन हैं, ये दुश्मन ही है। बाज़ लोगों की औलाद उनकी दुश्मन होती है क्योंकि वो औलाद की वजह से गलत काम कर रहे होते, अपनी आखरत ख़राब कर रहे होते। तो ये दुश्मन है मेरे, मगर रब्बुल आलमीन मेरा दुश्मन नहीं है। इल्ला रब्बुल आलमीन, वो रब्बुल आलमीन कौन है? अब रब्बुल आलमीन को डिफाइन किया यहाँ पे, वो कौन है रब्बुल आलमीन? बिल्कुल सिंपल सीधे अल्फाज के अंदर और इतना खूबसूरत कि इंसान यानी कोई बिल्कुल अनपढ़ बंदा भी है वो भी समझ सकता है इसको, कोई भी मुश्किल नहीं। अच्छा हमें कह देना अपने अल्लाह का तारुफ कराओ तो समझ ही ना आएगी कि शुरू कहाँ से करें, कैसे कहना है, मुझे तो समझ ही नहीं आती, मैं बताऊँ कैसे लोगों को, तबलीग कैसे करूँ? तबलीग तो अंदर से निकलती है, जितनी जितनी रब की पहचान होगी उतना ही उसके बारे में बताना आसान होगा ना। और अगर पहचान ही नहीं है, मसलन आप किसी चीज़ के बारे में जानते ही नहीं और आपको कहा जाए उसके बारे में दो तीन पेजेस लिख के लेकर आए, तो आप क्या लिखेंगे? हमारा रब तो वो है कि समंदर स्याही बन जाए और दरख्त कलम बन जाए और उसके कलिमात को लिखते जाएं, उसकी बातों को लिखते जाएं, उसकी तारीफ़ों को लिखते जाएं, तो स्याही ख़त्म हो जाएगी, कलम घिस घिस के ख़त्म हो जाएंगे, लेकिन उस रब की बातें नहीं ख़त्म होंगी। लेकिन जब हमें कहा जाए तो हम एक मिनट से ज़्यादा बोल नहीं सकते, हमें समझ ही नहीं आती बोलें क्या। तो ये बताता है कि हमें पहचान नहीं है अपने रब की। और इब्राहीम अलैहिस्सलाम को पहचान थी और बड़ी गहरी पहचान थी, लेकिन सिंपल अल्फाज में। अच्छा फिर ये भी होता है जो जितना बड़ा बंदा होता है इल्म वाला, वो फिर उसकी बातें भी इतनी मुश्किल होती हैं कि सर से ही गुजर जाती हैं, वो ऐसी ज़ुबान या ऐसी बातें, बाज़ उलमा होते हैं ना इतनी मुश्किल बातें बोलते हैं कि बंदे को आधी समझ आती है और आधी तो सर के ऊपर से गुजर गई। लेकिन इब्राहीम अलैहिस्सलाम इतने इल्म वाले, और देखें बात कितनी सिंपल कि सब समझ जाएं, मेरा रब कौन है? अल्लज़ी खलक़नी, बात ही ख़त्म हो गई। आगे कुछ भी ना कहा जाए तब भी यही बात एक काफ़ी है कि वो मेरा रब, उसकी इबादत की जाए कि जिसने मुझे पैदा किया। याद रखें पैदा करने वाले का ही सबसे बड़ा حق ہوتا ہے آپ کے اوپر. دیکھیں نا, آپ کو دنیا میں لانے کا ذریعہ بنی, پیدا تو نہیں ماں نے کیا لیکن ذریعہ بنی ماں, ظاہر تو دیکھیں آپ اس کے اندر سے ہی پیدا ہوئے, ٹھیک ہے. اس ماں کا حق کتنا بتایا گیا کہ پوری دنیا سے زیادہ تمہارے اوپر اس کا حق کیا, وہ اس لیے کہ وہ پیدا کرنے والی تمہیں, تو جس نے تمہیں تخلیق کیا اس رب کا حق کیا نہیں ہوگا. ایک ماں جس کا کوئی زور بھی نہیں تھا, بعض دفعہ تو مائیں ہوتی ہیں تو بچے کا چاہتی نہیں کہ بچہ ہو, بس ہو گیا تو اب وہ اتنی اپنے آپ کو بھی ملامت کرتی ہیں اور پتہ نہیں کیا کیا طریقے سوچتی ہیں کہ کسی طرح یہ گر ہی جائے. تو ماں تو ایسی بھی ہو جاتی ہے. تو اللہ تعالیٰ تو وہ ہے جس نے بڑی محبت سے انسان کو اپنے ہاتھوں سے پیدا کیا, وہ رب ہے, وہ رب ہے کہ جو تخلیق کرنے والا ہے. تو اس کا حق ہے کہ اسی کی عبادت کی جائے. آپ سوچیں اگر وہ رب ہمیں پیدا نہ کرتا, وہ پیدا نہ کرتا مثلا ہم انسان نہ ہوتے, کوئی کیڑے ہوتے, کوئی مچھلی ہوتے, کوئی پرندہ ہوتے, کیا چیز ہوتے. آج کل لوگوں کو بہت شوق ہے نا, اللہ اکبر, یہ دیکھنے کا کہ ہم کیا ہیں. تو کوئی کتا بنا پڑا ہے, کوئی بلی بنا پڑا ہے, اور یہ شکر نہیں ادا کرتے کہ اللہ تعالیٰ نے تمہیں اشرف المخلوقات بنایا. کسی کو شوق ہے کچھ بننے کا, کسی کو کچھ اور بننے کا. اس نے پیدا کیا اور جیسا چاہا پیدا کیا, کسی کو مرد, کسی کو عورت, کسی کو ایک شکل دی, کسی کو دوسری دی, سب کی شکلیں خوبصورت, کیونکہ میرا رب, میرا مالک, اس نے ان کو پیدا کیا. ہمیں بدصورت یا کوئی ایسا کیوں لگتا ہے کہ ہمارا اس کے اندر کچھ نہیں. ہم جب ایسی کسی کے اوپر کمنٹ کر رہے ہوتے ہیں, ایسی بات کر رہے تھے, تو اصل میں ہم اللہ تعالیٰ کی کاریگری پہ بات کر رہے ہوتے ہیں کہ اس نے ایسی چیز بنائی. لیکن جب اپنے رب سے محبت ہوتی ہے نا, ہر چیز میں حسن نظر آتا ہے کہ میرے رب نے پیدا کی ہے نا, تو اس نے مجھے پیدا کیا. اگر مجھے نہ وہ پیدا کرتا تو میں کوئی مٹی کا ذرہ ہوتی, کوئی پتھر کہیں پڑا ہوا ہوتی, ہو سکتا ہے میں کوئی درخت ہوتی, کوئی پودا ہوتی, پانی ہوتی, مچھلی ہوتی, کچھ بھی ہو سکتی تھی. تو میں آج جو بیٹھی سن رہی ہوں, میں آج جو ہوش و حواس میں ہوں, آج جو سانس لے رہی ہوں, انسان کی صورت میں ہوں, ساری مخلوق سے زیادہ بہترین مخلوق ہوں. وہ اس لیے ہوں کہ کوئی ہے جس نے مجھے ایسا بنایا, جس نے مجھے پیدا کیا. صرف اس بات کے اوپر ہی انسان کو سجدے میں چلا جانا چاہیے, انسان کو اللہ تعالیٰ کی فرما برداری میں آ جانا چاہیے. کیسے نافرمانی کروں اس کی جس نے مجھے پیدا کیا, اور نہ صرف پیدا کیا, ہر آن میں اس کی محتاج ہوں کہ سانس یہ چل رہی ہے, آ رہی ہے, جا رہی ہے, آ رہی ہے, جا رہی ہے, پیدا کر کے سسٹین بھی کیا. تو فرمایا خلقنی, اور آپ دیکھیں آگے کیا آتا ہے, فہو یہدینی, بس وہی ہے جو ہدایت دیتا ہے مجھ کو. اور آگے بھی دیکھیں ہوا یطعمونی, ہوا یشفینی. کیوں خلقنی میں کیوں نہیں آیا, الذی ہوا خلقنی, وہی ہے جس نے مجھے پیدا کیا, یہاں پہ یہ کیوں نہیں آیا اور باقی جگہوں پہ کیوں آیا. یہ میں آپ کو فرق بتاتی ہوں کہ دیکھیں پیدا کرنے کے لیے آج تک کسی نے دعویٰ نہیں کیا کہ مجھے میں نے فلاں کو پیدا کیا. کتنے بھی جتنے لوگوں کو پوجا جاتا ہے, کبھی کسی نے نہیں یہ دعویٰ کیا کہ میں نے, ایون فرعون نے بھی نہیں کہ میں نے آسمان پیدا کیے, میں نے زمین پیدا کی. کر ہی نہیں سکتا نا کوئی دعویٰ یہ, میں انسان کو پیدا کر سکتا ہوں, کوئی انسان پیدا کر کے کھڑا کر دے وہ. تو اس لیے یہاں پہ ہوا لانے کی ضرورت ہی نہیں, کیونکہ وہی تو پیدا کرتا ہے, کوئی کہہ ہی نہیں سکتا, کوئی دعویٰ ہی نہیں کر سکتا کہ میں کرتا ہوں. فہو یہدینی, لیکن ہدایت دینے کے معاملے میں بہت سارے لوگ کھڑے ہو جاتے ہیں, ہاں میں جو بتائیں گے سیدھا راستہ کون ہے. آج دنیا میں دیکھیں کتنے فلسفے, آپ یہ انٹرنیٹ کو دیکھیں, اس میں ایک دنیا ہے, ہر کوئی اپنی اپنی بولی بول رہا ہے, ہر کوئی ہدایت کا پیغام لے کے کھڑا ہوا ہے کہ میں ہدایت دینے والا ہوں, میں آپ کو بتاؤں گا, میں آپ کو بتاؤں گا کس راستے پہ چلنا چاہیے, یہ ماننا ہو, یہ نہ مانو, ऐसा करो ऐसा ना करो, कितने लोग हैं ना, सभी कह रहे हैं ना कि हम ठीक हैं, लेकिन असल हिदायत देने वाला अलहादी जो है वो अल्लाह ही है, वह यहदीनी, बस वो हिदायत देता है मुझको, वो ही हिदायत देता है, ये कहें वो ही हिदायत देता है, वही ये तर्जुमा लिखें तो बेहतर है, वो ही मुझे चलाता है। हिदायत का ऐसे नहीं है कि बस एक हिदायत का पैगाम दे दिया, बल्कि जो इस रास्ते पे चलना चाहता है वो खालिक है मेरा, वो मुझे उंगली पकड़ के उस रास्ते पे चला भी देता है, जब मैं चलना चाहूँ वो मेरी रहनुमाई करता है, वो मुझे भले बुरे की पहचान कराता है, वो मुझे सही गलत का बताता है, वो मुझे बताता है इस रास्ते पे चलो इस पे ना चलो। अगर वाकई हम हिदायत के मुतलाशी हों तो अल्लाह ताला रास्ता दिखाता है, और उसी का रास्ता दिखाना हिदायत होती है, बाकी सब झूठे हैं कि मैं भी कोई हिदायत वाला हूँ, मैं भी कोई। और हिदायत क्या है कि हमें ज़िंदगी के हर मौके पर तो हिदायत चाहिए, हर मौके पर हम कोई ना कोई जगह पे फंसे हुए हैं, कई कई जगह पे कोई फैसला कर रहे हैं, चाहे दीन का हो दुनिया का हो, हमें रहनुमाई चाहिए ना, हमें हम चाहते हैं कोई हमें रास्ते पे चला दे, सीधे रास्ते पे चला दे, तो फहुआ यह दीन ही, वही बताएगा ना सीधा रास्ता कौन सा है, वही उंगली पकड़ के चलाएगा तो हम चलेंगे, तो कितना बड़ा उसका एहसान है। मेरा रब तो वो है जो राह दिखाता है, राह दिखाने वाला इंसान को बड़ा महबूब होता है, क्योंकि वो रास्ता दिखाता है ना, वो खतरात से बचा लेता है, वो हमारा सेफ्टी का जामिन होता है, वो हमें बुरी तरफ से बचा लेता है। इसी तरह जिसने पैदा किया वो भी प्यारा होता है, इसलिए क्योंकि उसने पैदा किया होता है, पैदा करने वाला इंसान इस बात को समझ जाए ना तो अल्लाह ताला की इस एहसान तले दब जाए, कभी सर ना उठा सके कि अल्लाह तूने मुझे पैदा किया। अपने आप को इमेजिन करके देखें, कहीं आपको बाहर कोई चरिंद परिंद नज़र आ रहा है ना, सोचें कि अगर मैं ये होती तो, मैं पत्ता होती तो क्या होता, इसका मतलब मैं मोहताज हूँ ना, मैंने खुद तो नहीं अपने आप को बनाया ना, तो किसी ने मुझे बनाया ना, उसके बारे में ही नहीं सोचना, उसी से मोहब्बत ना हो, उसी को ना माना जाए, कैसी बदकिस्मती है। देखिए बच्चे हैं ना, बस बच्चे बागी हो जाते हैं, वो माँ से दूर हो जाते हैं, माँ नहीं बच्चे को छोड़ती, बच्चे माँ को छोड़ जाते हैं, और अब जिसने पैदा किया ना यही उसकी निशानी है, वो हमें नहीं छोड़ता, उसने ये कुरान नाजिल करके हमें अपने से करीब किया है, लेकिन हम भी वो बागी बच्चे बन गए जो भागते हैं उससे दूर। और जितना बच्चा प्योर होता है, आप देखें छोटे बच्चों तो जाहिर है उनकी ज़्यादा फितरत अभी प्योर होती है, उतने ही वो माँ की तरफ ज़्यादा लपकते हैं, जितने जितने बड़े होते जाते हैं और दिल भी मैले होते जाते हैं, गुनाहों में पड़ते जाते हैं या और दुनिया में मस्त होते जाते हैं, उतना ही आप देखें अपनी माँ को भूलते जाते हैं, नाफरमान हो जाते हैं, बागी हो जाते हैं ना। इस तरह इंसान का भी हाल है, जब तक उसका हार्ट प्योर होता है तो हर चीज़ में अल्लाह की तरफ लपकता है, जैसे एक बच्चा माँ की तरफ भागता है, उसको कुछ चोट लगे या कोई खुशी मिले या कोई कुछ हो वो माँ की तरफ जाएगा, अच्छा कोई और मार भी दे तो भी माँ की तरफ भाग गया ना। तो जो मोमिन होता है वो भी ऐसा होता है, वो दुनिया के थपेड़े जब खाता है ना तो उसके लिए एक ही जगह है, एक ही गोद है, वो अपना सर सज्दे में डाल देता है और वहाँ आंसू बहाता है ना, मेरे ये मसले, मेरे साथ ये हो गया, फलाने ने ये कह दिया, वो जो कनेक्शन है ना अल्लाह ताला के साथ वो उसका हमेशा स्ट्रांग रहता है। लेकिन जब इंसान दुनिया में मस्त हो जाता है, जब इंसान को दुनिया ही बड़ी लगने लगती है तो उतना ही अल्लाह से दूर होने लगता है, वो ये जो मालिक है जो खालिक है उससे कैसे दूर हो सकते, जो अपनी हस्ती को जानता है ना कि मेरी हस्ती कायम किसी वजह से है और मेरा वजूद किसी की वजह से है, उसको तो सारी नहीं उठाना चाहिए, मैं आज बैठी हूँ, मैं आज देख रही हूँ, मैं आज सांस ले रही हूँ, मैं सुन रही हूँ, मैं जिंदा हूँ, मैं एक बीइंग हूँ, वो किसी ने मुझे ये सब कुछ दिया तो मेरा तो दिल झुक जाएगा। लेकिन पता है, जब मार्फत ही ना हो, पहचान ही ना हो, तो फिर जाहिर है हमने औरों की तो बहुत पहचान की, हिसाब किताब भी जान लिया, साइंस भी जान ली, कारोबार कैसे करना है वो भी जान लिया, घर कैसे रखने वो भी जान लिए, लेकिन एक ही चीज़ ना जानी कि ये मेरा वजूद जो चल फिर रहा है, जो ये सारी चीज़ों को देख रहा है, वो तो किसी की बिलोंगिंग है, किसी की मिल्कियत है, कोई है जिसने इसको बनाया, कभी ये भी तो सोच लेते, या इसकी भी फुर्सत नहीं मिली, हर धंधा कर लिया, हर काम कर लिया, ये ही नहीं सोच आई कि मैं कौन हूँ, मैं क्या चीज़ हूँ, ये मैंने खुद बनाई अपने हाथ पैर, ये आंखें, इनके अंदर बसारत, ये दिमाग, अरे मुझे तो ये भी पता नहीं कि मेरे वजूद के अंदर क्या चीज़ें हैं। यकीन जाने हमारी तो, सुभान अल्लाह, हमारे तो अंदर क्या है ना, वही हमारे लिए गैब है, दूर क्या जाना, ये भी गैब है ना हमारे लिए, हमें कहाँ पता है हमारे अंदर कौन सी बीमारी पल रही है, हमें कहाँ पता है कि अभी ये जो मुझे सर में दर्द हो रहा है तो क्यों हो रहा है, क्या पीछे इसके मसला है, अच्छा दिल सही काम नहीं कर रहा, क्यों नहीं कर रहा, हमें तो पता ही नहीं, कुछ ऑर्गन अंदर खराबी चल रही है, कुछ पता नहीं, और कैसे काम कर रहे हैं ये भी नहीं पता। हाँ ये पता है सांस लेना है, हाँ ये पता है खाना पीना है, उसके बाद क्या हो रहा है कुछ पता नहीं, अंदर जाके क्या सिस्टम्स चल रहे हैं नहीं मालूम, हमें तो अपना भी खुद नहीं मालूम, हमारे से तो ये भी गायब है। तो इंसान सोचे तो सही अपनी हस्ती के बारे में, दूर क्या जाना, अपने आप पे ही गौर कर लो तो अल्लाह ताला को पहचान जाओगे कि कोई है जिसने ये सारे सिस्टम्स बना दी ना, मुझे कहाँ आते थे, मैंने अगर मेरा बस होता या मुझे, मैंने अपने आप को बनाया होता तो मुझे पता तो होता क्या बना रही, तो कोई नहीं कहता। अल्लाह ताला सूरह वाकया में फरमाता है ना, तुम अपने आप को खुद पैदा करने वाले या किसी ने तुम्हें पैदा किया। जब इंसान फिर लाजवाब हो जाता है, हाँ वाकई मैंने तो खुद को पैदा नहीं किया, तो कोई मेरा पैदा करने वाला है ना, कौन है वो, अगला यही सवाल है। कैसे नहीं उसके आगे झुकते, कैसे कहते हो टाइम नहीं है, कैसे सजदा करने की भी तुम्हें फुर्सत नहीं। तो सबसे बड़ा एहसान अल्लाह ताला का ये कि उसने हमें पैदा कर दिया, बाकी तो चीजें बाद में आती हैं ना, कि खिलाया पिलाया या वो बाद में आ रहा है, पहले तो पैदा कर दिया। वो पैदा ही ना करता तो आप अपने आप को कहाँ से पैदा करते, या मैं कहाँ से, आज तो बड़ी मैं आ गई ना, मैं ये, मैं वो, मेरा ये, मैं और मेरा सारा ही ख़त्म हो जाना था अगर पैदा ही ना वो करता। कितनी हकीर सी चीज़ है ना हम, कितनी हकीर है और कितनी बेबस चीज़ है कि जो अपने आप को पैदा भी नहीं कर सकता, अपने वजूद का भी खुद मालिक नहीं। अगर इंसान अपने वजूद का मालिक होता तो ये वजूद में बीमारियां ना पैदा होती, सांस बंद ना हो जाता एक दिन, चलाते रहते फिर हजारों सालों के भी लोग यहीं बैठे होते, लेकिन नहीं है ना ऐसा। तो पहचानो उसको जिसने तुम्हें पैदा किया। अल्लाह अकबर। और उस बच्चे की तरह बन जाओ जो अपनी हर बात में माँ की तरफ भागता है, इवन उसने कोई चीज़ किसी से लेनी भी होती है ना, तो तब भी कनखियों से माँ की तरफ देखता है कि माँ क्या कह रही है, उसकी हाँ है या नहीं, और माँ एक ऐसे इशारा ही करती है ना, समझ जाता है फिर ले लेता है, या माँ ने ज़रा सा दिखाया कि नागवारी का इजहार तो फौरन पीछे हाथ कर लेता है कि नहीं लेना। सुभान अल्लाह, एक बच्चा ही हमसे ज़्यादा समझदार हो गया। हम अपने आप को बड़े अक्ल वाले कहते हैं ना, ये हमारी अक्लों का हाल है कि जिसने पैदा किया हमें यही नहीं पता वो हमसे क्या चाहता है, ये चीज़ उसको अच्छी नहीं लग रही और ये चीज़ उसको अच्छी लगती है, ये भी ना जान सके आज तक, और ऐसे ही जिंदगियां गुजार गुजार के जा रहे हैं। अल्लाह अकबर। और उसने ऐसे ही नहीं छोड़ दिया, पैदा करके फिर अक्ल भी दी, समझ भी दी, हिदायत का सामान भी दे दिया, अच्छे बुरे की पहचान भी अंदर डाल दी, अंदर भी डाली हुई है, बाहर से भी रिसोर्सेज दिए, और والذی ہوا یطعمنی ویسقین، اور وہ ذات ہے میرا رب، رب العالمین کون ہے، یہ اسی کے بارے میں بتا رہے ہیں. اللہ رب العالمین آیا نا، تو وہ کون ہے رب العالمین؟ وہ جو مجھے کھلاتا ہے، مجھے پلاتا ہے. ابھی اس کو سمجھنے میں کون سی سائنس چاہیے جی؟ یہ تو وہ کلے پرسن بھی سمجھ سکتا ہے. وہ ستاروں کی باتیں نہیں بتائی جا رہی، کوئی اور سسٹمز بھی نہیں بتایا جا رہا. سمپل بات سے توحید کو سمجھو کہ وہی کھلاتا ہے، وہی پلاتا ہے. یہ کیوں کہا گیا؟ اس لیے کہ اس میں بھی بہت ساری جگہ پہ انسان ٹھوکر کھاتا ہے، کہتا ہے میری کمپنی مجھے کھلاتی ہے، یہ میری جاب نہ ہو تو ہم بھوکے مر جائیں. جاب کھلاتی ہے آپ کو؟ سوچے نا، ہمارے خود یہ ڈائلاگ ہوتے ہیں نا، انہیں کے اندر شرک جھلک رہا ہے نا. ہمارے ذہن کس کو خدا بنائے بیٹھے ہیں کہ کہاں سے کھاتا ہوں، کہاں سے پیتا ہوں، حالانکہ وہ کمپنی بھی اللہ نے سبب بنائی، یہ باس کو بھی اللہ نے ذریعہ بنایا. ہمیں وہ ہاتھ نظر آتا ہے جو چیک کاٹ کے ہمیں دے رہا ہے، ہمیں اس کے پیچھے وہ ہستی نظر نہیں آتی جس نے اس کو بھی بنایا، اس کے ذہن میں بھی ڈالا، یہاں سے میرا ذریعہ رکھا، سبب بنایا، اور اس کے ہاتھ سے مجھے دلا رہا ہے. اگر کوئی مجھے پانی بھی لا کے دیتا ہے تو وہ پانی نہیں پلا رہا، پانی پلانے والا پھر بھی اللہ ہے. ہاں، اس کو سبب بنایا کیونکہ اللہ تعالیٰ نے یہ ساری دنیا اسباب کے پردے میں رکھی بھی، اسباب، اور ہم ان اسباب میں ہی گم ہو جاتے ہیں، انہی کو خدا بنا لیتے ہیں. آئے میرا کاروبار نہ رہا تو ہمارا کیا بنے گا، ہمارے تو رزق روٹی ختم ہو جائے گی. آئے فلاں چیز، میرا باس ناراض ہو گیا تو پھر ہم کیا کریں گے، نوکری چلی گئی تو پھر ہمارے سب چیزیں چلی جائیں گی، ختم ہو جائے گا، بھوکے ننگے ہو جائیں گے. تو یہ یقین پیدا کرنا ہے اپنے اندر. بات چھوٹی سی نظر آتی ہے، یقین بہت گہرا چاہیے اس پہ. دوبارہ ریفریش کریں اپنے ایمان کو. ہم ریفریش کرتے رہتے ہیں نا، یہ اس پہ کمپیوٹر میں پیج کو جو انٹرنیٹ پہ ریفریش کا بٹن دباتے رہتے ہیں نا، اس کو ریفریش چاہیے ہوتا ہے نا. ایمان کو بھی ریفریش ہونا ضروری ہے، ایمان بھی مرجھا جاتا ہے. یہ ہے ایمان، یہ ایمان کی غذا ہے کہ کبھی بیٹھے ہوں تو ان پہ غور کریں، کس نے پیدا کیا، پھر غور کریں. یہ نہ ہوتی کتاب ہوتی کوئی، یہ کمپیوٹر کی ایک چپ ہوتی، کیا ہوتی میں. تو بہت دل میں نا شکر کے جذبات آئیں گے، شکر ہے اللہ تو نے یہ بنا دیا. کوئی چونٹی نہیں بنا دیا کہ کوئی پیروں تلے مسل دیتا، کوئی برڈ نہیں بنا دیا کہ جس کو لوگ مار رہے ہوں غلیل سے، کوئی بکری نہیں بنا دیا کہ جس کو کوئی ذبح کر رہا ہو. کتنا معزز بنا دیا نا مجھے. ولقد کرمنا بنی آدم، اللہ تعالیٰ نے فرمایا ہم نے تکریم دی، عزت دی ہے بنی آدم کو، تمام بنی آدم یعنی سارے انسانوں کو، سب سے عزت والی چیز بنا دیا تو نے مجھے. میں تو کوئی بے بس تھی، میں تو کسی قابل نہیں تھی. آپ نے اپوائنٹمنٹ لی، اپلیکیشن دی تھی کہ مجھے انسان ہی بنایا جائے، یا مجھے فلاں گھر میں پیدا کیا جائے، یا فلاں خاندان میں پیدا کیا جائے. پتہ نہیں کدھر سے یہ فخر اور غرور آ جاتے ہیں، ہم جی فلاں خاندان کے ہیں، ہمارے جی تو فلاں ہمارے باپ دادا ہیں. پتہ نہیں کس بات سے کہ خود کیا کارنامہ آپ نے کیا پیدا ہونے میں ان کے گھر میں. تو وہ مجھے کھلاتا ہے، وہ مجھے پلاتا ہے. یہ ایمان نا زندگی بدل دیتا ہے، سب سے بے نیاز کر دیتا ہے، اور ایک اللہ کا بنا دیتا ہے. ظاہر ہے جو مجھے کھلاتا ہے میں پلاتا ہے، میں وہ تو اس کی طرف ہی بڑھوں گی. جو مجھے کھلاتا ہے، مجھے پتہ ہے یہاں سے مجھے کھانا پینا ملنا ہے، میں اس کے آگے ہی جھکوں گی نا، اور میں اس کی مانوں گی نا. لیکن جب یہ یقین کمزور ہوتا ہے نا، تو پھر اللہ کا در چھوڑ کے پھر اور بڑے در ہیں جہاں پہ ہم جا کے جھکتے پھرتے ہیں. تو زندگی بھی اسی نے دی، اور ضروریات کا انتظام بھی. سب سے پہلی ضرورت ہوتی ہے نا کھانا پینا، بچہ پیدا ہی ہوتا ہے تو اس کو کھانا پینا چاہیے، رونے لگتا ہے، سب سے پہلی ضرورت ہے یہ. رزق تو الرزاق ہے، وہی رزق دینے والا ہے. کھانا پینا وہ دیتا ہے کیونکہ یہی میری سسٹیننس کے لیے، میری زندگی کے لیے ضروری. وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِي.